नमस्कार। कार्यक्रम पाका पुस्ताको पर्खाइमा बस्नुहुने तपाईँहरू सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। म गोकुल भण्डारी र प्रविधि कक्षबाट राजेन्द्र श्रेष्ठ। तपाईँ यो कार्यक्रम हरेक साताको सोमबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम पाका पुस्तामा हामीले हाम्रै गाउँ समाज टोल छिमेकमा बस्नुहुने हाम्रा हजुरबुबा हजुरआमासँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्छौँ। विशेष गरी हजुरबुबा हजुरआमाले आफ्नो बाल्यकाल कसरी बिताउनु भयो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, समग्र उहाँको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ। भनिन्छ पाका पुस्ता जिउँदै इतिहास हुन्, जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ, धेरै कुरा जान्न सक्छौँ। हो, तिनै समाजका अग्रज र आदरणीय हाम्रा हजुरबुबा हजुरआमाको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ कार्यक्रम पाका पुस्तामा। आउनु श्रोता आफन्त, सदाझैँ आजको कार्यक्रम पाका पुस्तामा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 12 घरे लङ्कु चितवनमा बस्नुहुने 83 वर्षीय हजुरबुबा मुक्तिनाथ ढकालसँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। हजुरबुबा मुक्तिनाथ ढकालको बाल्यकाल कसरी बित्यो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, आजको कार्यक्रममा हामीले उहाँको समग्र जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लगाउँ कुराकानीतर्फ। हजुरबुवा नमस्ते।
नमस्कार।
सन्चै हुनुहुन्छ?
सन्चै छु।
आजभोलि दिनचर्या के गरी बितिरहेको छ हजुरबुवाको?
अब अहिले लडेर अपाङ्ग भएको छ, के गरेर बिताउनु, खाने भएन त्यति हो।
के भएको छ नि हजुरबुवालाई?
दाहिनेपट्टिको अङ्ग अलिक कमजोरी छ, लडेर।
ए हजुर, केबाट लड्नुभयो?
कालाबाट भिरबाट लडेर पुर्खा ठोक्कियो।
ए अहिले औषधि गरिरहनु भएको छ?
औषधि गरिरहेको छ।
अहिले घरमा चाहिँ को हुनुहुन्छ नि?
घरमा अहिले माथि घरमा माइलो छोरो, माइली बुहारी, साइलो छोरो,
हजुर,
तिनजना छन्।
अनि हजुरबुवाको छोरा कति भाइ, छोरी कति बहिनी हुनुहुन्छ?
5 भाइ 2 छोरी, सबभन्दा जेठिन छोरी, सबभन्दा कान्छिन छोरी, 5 भाइ छन्।
अहिले हजुरबुवा कुन चाहिँ छोरासँग बस्नु भएको छ त?
अहिले यहीँ जेठो छोरासँग।
जेठो छोरा, बुहारी, नाति नातिना,
तिनीहरूसँग छु अहिले यहाँ।
दिनचर्या आजभोलि चाहिँ कसरी बितिया छ? राम्रै छ?
राम्रै छ भन्नु पऱ्यो।
हजुरबुवा बिहान कति बजे उठ्नुहुन्छ नि?
बिहान म उठ्नु त निराल त छोड्छ, अब 5 बजे 6 बजेतिर छोड्छ।
हजुर।
हुँदैन, हात मुख्नु, चिया खाने, बस्ने, दबाई खाने।
दिउँसोको समय चाहिँ के गरी बिताउनुहुन्छ?
के गर्ने, यस्तै हो, अब हिँड्न सक्दैन, अपाङ्ग छु, कहिले तल कहिले माथि, पल्टिने हिँड्ने, यस्तै छ।
लौरोको सहाराले चाहिँ हिँड्न सक्नु चाहिँ सक्नुहुन्न?
लौरोको सहाराले हिँड्ने हो।
हिँड्नुहुन्छ?
लौराले सहारा हिँड्ने हो।
हजुरबुवा अलिकति बाल्यकाल सम्बन्धी कुराकानी गरौँ होइन। बाल्यकाल चाहिँ कहाँ बिताउनु भयो नि?
बाल्यकाल मैले जौबारी, गोर्खा जौबारी गाविस वडा नम्बर 9
हजुर
धनसारमा, त्यहाँ बाल्यकाल, त्यहाँ जन्ममा सात महिना त्यहाँ हो।
भनेको जौबारी धनसार गोर्खाको?
हजुर, गोर्खा जौबारी गाविस पऱ्यो,
हजुर,
9 नम्बर वडा पर्छ धनसार।
अलिकति त्यो बाल्यकाल कसरी बितेको थियो, त्यो बेलाको चाहिँ नि समय परिस्थिति कस्तो थियो, अलिकति बताइदिनुहोस् न हजुरबुवा।
त्यति बेलाको समय अब के भनेर अगाडि बल्लाडी मान्छे, 1.5 वर्षमा बुवा बित्या अरे,
हजुर,
9 वर्षमा आमा बित्नुभयो, 14 वर्षको दाइ बित्नुभयो, भोलिपल्ट अलिकति आमा बित्नुभयो, भोलिपल्ट दाइ बित्नुभयो, मसिना भाउजू बित्नुभयो, जेठो दाइ कलकत्तामा छुटिएर बसेको, छुटिएर बसेको थिएँ अरे, कलकत्तामा थिएँ, भाउजू छुटिएर बसेँ, अनि 12 वर्षको दाइ र 9 वर्षको म, दुईजना मात्रै छ।
भनेपछि पारिवारिक रूपमा चाहिँ त्यो सानो बाल्यकालमा एकदम दुःख कष्ट भयो?
कष्ट त कष्ट भयो नि, त्यत्तिकैमा त्यस्तो हुँदा हुँदैन, त्यहाँ पछि दाईको बिहा भयो, बिहा भएपछि त्यहाँ ऋण लायो अरे, त्यति बेला 700 ऋण आयो अरे, अहिलेको 7 लाख भन्दा नि बढी हो भनेर सबै गाउँलेहरू ल्याउँदा छुट्टी त हो त बेग्लै बस भनेर भने,
हजुर,
अनि त्यहाँबाट चाहिँ बेलुका सबै जम्मा हुन्थे, भजन गाउँथे, खचेडी बजाउँथे, अनि ए कान्छा त छुट्टिन्छ छुट्टिन्छु भने भनेको थिएँ, म सिकाएको थिएँ
हजुर हजुर,
अनि म छुट्टिन्छु भने म 12 वर्ष भएको थिएँ, ल छुट्टिन्छु म सक्दिनँ यहाँ बस्न भनेर नि त्यहाँबाट, अनि ल छुट्टिन्छ अनि ल हामी आउँछ राखिदिन्छौँ भने सबै गाउँलेले, त्यहाँ ल म छुट्टिन्छु बस्दिनँ भने उता एउटा कटेरो थियो
हजुर,
त्यो कटेरा चाहिँ भन्दा घर कान्छालाई म ऋण पनि लिन्न घर पनि लिन्न म एउटा मान्छे
हजुर
भनेर उतापट्टि कटेरा चाहिँ भन्नु पऱ्यो, त्यतापट्टि बसेँ, त्यहीँ बनाइदिएँ अब कटेरो आगो लगाइदिएँ कटेरामा, त्यहाँबाट उठाइदिएँ, त्यहीँ बसेर नि त्यहाँबाट 2 वर्ष बसेको थिएँ, त्यहाँबाट चितवन आएँ।
अनि तपाईँहरूको दिदी बहिनी हुनुहुन्थ्यो कि हुनुहुन्थेन?
दिदीहरू जेठी दिदी छन्, कान्छी दिदी, दिदीहरू हुनी नजिकै थिएन, जेठी चाहिँ दिदी
हजुर,
ऊ चाहिँ पछि म झरेपछि उनीहरू पनि झरे
हजुर,
कान्छी दिदी उता लाङ्देमा दिएको थियो, कान्छी दिदी भने अहिले बित्नुभयो, कान्छी दिदी
हजुर,
कान्छी दिदी अहिले बित्नुभयो, भिनाजु अहिले बित्नु भएको, हाम्रो दाजुभाइमा 2 दिदी, 4 भाइ छोरा भन्यौ न, कान्छीमापट्टि एउटा एउटा गुरुसेन ल्याउनु भएको छ बाह्र, गुरुसेनपट्टिको एउटा छोरा, ऊ लाउरे हुन गएको, लाउरे भाउ हुन गएर एक फेर छुट्टीमा आएको थियो अरे भाउ सधैँमा, त्यहाँबाट गएको भत्तो पत्तो भएन, अनि कान्छीमापट्टि एउटा मा दाइ ऊ पनि बिते सबै भन्दा दाजुहरू सबै बितेको म बाँकी छु।
ए भनेपछि छुट्टा भिन्दै भएपछि 2 वर्ष जति त्यहाँ एक्लै बस्नुभयो?
हजुर 2 वर्ष बसेँ, 3 वर्ष बसेँ कि 9 वर्ष 11 12 वर्षमा छुट्टिया हो, म 12 वर्ष हुँदाखेरिमा छुट्टिदिएँ सबैले, त्यहाँ छुट्टिएर बसेर 14 सालमा वैशाखले 15 साल लाग्यो भने 14 सालमा चितवन झरेँ म, त्यहाँ सबै छोडेर भैँसी बाख्रा दिदीलाई दिएँ, भैँसी माइली दाइलाई दिएँ, त्यो दुध खाऊ पाला भनेर
हजुर,
अनि त्यहाँबाट म चितवन झरेको।
त्यो बेला आएर चाहिँ चितवनको कहाँ किन्नुभयो त जग्गा?
मैले चितवनमा जग्गा किनेको होइन, त्यो छोडुवा बलर भन्यौँ न
हजुर,
पहिले पहिले चाहिँ हुँदा कस्तो त हुँदो रहेछ, अनि अमेरिकाले ऋण दिएको हुँदो रहेछ, 12 मन रास मकै खानालाई
हजुर,
1 मन धान घैया सर्नलाई त्यसरी दिएको हुँदो रहेछ, त्यो पैसा त्यो खाएर बेचै भए, त्यस्तो गरेर गएको जग्गा त्यहाँ थुप्रै सीतापुर पञ्चन बस्ती
हजुर
पार्वतीपुरमा त्यस्तो रहेछ, त्यहीँ गएर बसेर नि त्यहाँ त म आएपछि त भन्नु सबै आएँ मान्छे, सबै आएर नि त्यहाँ त लु हामीलाई जग्गा गरिदियो भने, अनि 100 हातको डोरी बाट्न आएँ, त्यहाँ 100 हातको डोरी बाट्दा 400 हात गरेर त्यसरी सीतापुर नापन लाएँ, उनीहरू लाएँ, त्यहाँबाट चिन्ता गर घर लाएँ म त अब त्यति बेला, अनि ती सबै आएँ बसेँ
हजुर,
त्यहाँबाट कञ्चन बस्तीमा त्यहाँ आएको तिनीहरू पनि त्यहाँ त्यहीँ बसेँ, अनि कोहीलाई रङ्गेलामातिर रङ्गेलाम सेक्रेटरी थियो न्यार, यहाँ काठमाडौँ न्यार, ऊ चाहिँ भनेर मेरो घरमा बसोस् राख्दै एउटा मान्छे, उसलाई 5 जग्गा दिन्छु, मेरो पनि घर उसको पनि घरमा दिन्छु, म खाना दिन्छु भनेर भनेर त्यो अर्का घरमा बस्यो गोठाला
हजुर,
त्यसलाई त्यहाँ राखिदिएँ, एउटा अर्को गोठालो आएको थियो त्यो चाहिँ गुन्जानु घरमा कमल राईको हेरिदेखि गर्ने, 5 जग्गा दिन्छु भने उता कमल राईकोमा पठाइदिएँ
हजुर,
त्यस्तै गरेर जनताको राखेर बसोबासो गरेर पनि त्यहाँ त्यसरी बसेको थिएँ।
भनेपछि त्यो बेला तपाईँ आउँदाखेरि जग्गा जमिन किन्नु परेन?
किन्न परेन, सरकारी जग्गा चाहिँ भन्दा त्यहीँ बसोबासो गरेर जग्गा चाहिँ पलर पलर गराएको थियो, एक बिघा जोतिएको थियो
हजुर
हजुर, अनि त्यसैबाट चाहिँ माना यता 3 पलर उता 3 बिघा यता 3 बिघा माना 1 बिघा जोतिएको थियो।
अनि त्यसरी त्यो बस्नको लागि चाहिँ घर कसरी बनाउनु पर्त?
बस्नुको लागि यस्तो झुप्रो झुप्रो हुने नि, त्यसो काट्ने ल्याउने अब खामा गाड्ने
हजुर,
त्यसै गरेर चाहिँ अलिअलि तल थाप्ने, मुन्दु बस्नु डर लाग्ने, अब यहाँ गोरु बाँध्न गाह्रो पर्थ्यो, पाल्न गाह्रो पर्थ्यो, दुईपट्टि दाम्रो लाउने
हजुर,
खुट्टा दाम्रो लाएर उता लालिनु बाल्ने, यता ढेउरी बाल्ने गरेर बस्नु पर्थ्यो, राति पुरुक्क भयो भनेदेखि घुट्टो त गरेर गैँडा आउँछ, उता बाघ आउँछ, आँखा टोलाउँदै
हजुर हजुर,
अनि त्यति बेला चाहिँ त्यसरी, अनि लास बाल्ने भने राखो बनाएर राख्यो, राखो सिठा सल्काएर नि त्यहाँ सिठा बाल्ने सिम्सीको, त्यस्तो सिठा बालेर नि त्यहाँ चाहिँ बालेपछि गैँडा आए पनि भाग्थ्यो, बाघ आए पनि भाग्थ्यो।
ए कति सालतिरको कुरा हजुर भाइ?
16 सालमा
15-16 सालमा
हजुर।
तपाईँ 2015-16 सालमा चाहिँ गोर्खाबाट यो भरतपुरमा आउँदाखेरि होइन, यो भरतपुर नारायणगढ चाहिँ कस्तो थियो नि? तपाईँ त पार्वतीपुर गएर बस्नु भोगे अरे होइन,
यो जङ्गल थियो सबै, म जान्थेँ हो त्यतापट्टि लङ्कुको चौतारोबाट यसरी गएर फार्म निस्क्यो, फार्मबाट बाटोबाट मङ्गलपुर निस्क्यो
हजुर,
मङ्गलपुरबाट कहिले यता श्रीबन्दर निस्क्यो नि, कहिले नर्थ दिल्लीले गएर ऊ गोपालगञ्ज हजुर हजुर त्यो त उसले पनि त्यहाँ अलिकति गाडो बाटो काटेको थियो गोपालगञ्ज त्यहाँ निस्किने ढाडी गाडी थियो सबै लाइन बालेर हिँड्नु पर्थ्यो राति बेलुका
अनि बस्ती चाहिँ कतिको बाक्लो थियो त
बस्ती त यहाँ एउटा घर हो उहाँ एउटा घर उहाँ एउटा घर उहाँ एउटा घर पल्लासम्म पल्लासम्म एक ठाउँमा घर घर थिएन त्यति बेला
हजुर तपाईँ त गोर्खाबाट एक्लै बसाइ सरेर आउनु भएको होइन घरमा चाहिँ एक्लै बस्दाखेरि डर लाग्थेन जङ्गली जनावरहरू
मलाई केही डर थिएन मलाई डर लाग्दैन म अल्लाहारी मान्छे अब त्यसै अब केटाकेटी भन्यौँ न अब 15-16 वर्षको मान्छे अल्लाहारी भन्नु पऱ्यो नि
हजुर
हजुर मलाई डर सर केही पनि भन्थ्यो भरतपुर आउनु पर्थ्यो चिठी जान्थ्यो त्यहाँ प्रधान सेक्रेटरी जस्तो भएर बसेको थियो राखेको थियो मलाई
हजुर
अनि उहाँ चिठी गयो 12 बजी चिठी जान्थ्यो त्यहाँबाट त्यहाँ लालिन लियो आयो खोजी खोजी दौडेर घरबाट आयो हाजिर भयो 4 बजी आउनु पऱ्यो नि त्यहाँबाट चाहिँ फेरि फर्केर जानु पऱ्यो 4 कोस पर्छ यहाँबाट पारुपुर जानलाई
हजुर
फेरि यहाँबाट पारुपुर पुग्नु पर्छ बेलुका कहिले राति हुन्छ लालिन बाल्दै जानुपर्ने लाइट बाल्नु पर्ने
हजुर
त्यहाँबाट गएर साह्रै एक दिन त बेलुका हो साँझ पऱ्यो है यहाँबाट चाहिँ सर हसर खेर गएर त गौलगन्जाको बाटो जान्छु भनेर किनगन्जाको नहर लगे नहर चाहिँ यतापट्टि झरेको त त्यो सुरु गाडी झटी गाडी गम्बुट लाएको थिएँ गम्बुट लाएको थिएँ गगनले खुवाप नर खोप्यो यहाँ यतापट्टि खोप्यो खोप्यो चुँड्यो त्यो गम्बुट त चुँडेर लग्यो अनि त्यहाँबाट हो अब म यहाँ अब नगई नगई हुँदैन कहिले 12 बजेदेखि आउँछ कहिले 10 बजे आउँछ बेल फर्किँदाखेरिमा त मलाई गाह्रो पर्छ गाह्रो पर्ने भयो भनेर दुना भैँसी थियो एउटा ल्याएको थिएँ किनेर त्यो दुना भैँसी दिएर घोडा किनेँ
ए हजुर हजुर
घोडा किनेर अनि त्यहाँबाट त्यहाँ भनेर उहाँ चिठी जान्छ त घोडा कसकस बनाएर लियो दौड्यो आयो अनि यहाँ हाजिर भयो अब राप्रदनको कानुन त्यही त हो नि कानुन बदलिरहन्छ
हजुर
अनि त्यहाँबाट फेरि गयो
कति पर्थ्यो हजुरबा त्यो बेला भैँसी बेच्दाखेरि घोडा कतिमा किन्नुभयो
600
भैँसी बेच्नुभयो
600 भैँसी दिएर घोडा लिएँ ए ज्यान त जोगाउनु पऱ्यो नि
अनि त्यो बेला चाहिँ आम्दानीको स्रोत के थियो त त्यो 600 रुपियाँ पैसा कसरी जुटाउनु भयो
त्यहाँ आफ्नो मान्छे धेरै भएपछि ऋण पाउँथेँ मैले पाहाडमा थियो अलिकति जग्गा बेचेको थिएन
हजुर
अनि त्यहाँबाट त्यो के गर्ने थिएँ मैले भने त्यो पैसा तिर्नलाई यहाँबाट पाहाड जान्थेँ म
हजुर
अब बागलुङको लम्जुङले गोरु ल्याउन सक्ने पोखरीले गोरु ल्याउन सक्दैन थिए
हजुर
उहाँ गएर 200 गोरु ल्यायो अनि त्यहाँ यहाँ उनीहरूले त्यहाँ 600-700 किन्थे
ए
अनि त्यो 700 किनेपछि त्यसले मैले व्यवहार मिलाएको
भनेपछि गाउँमा गएर 200 किन्नुहुन्थ्यो यता ल्याएर 600 बेच्दाखेरि बिचको नाफा चाहिँ
नाफाले साउ तिर्ने
हजुर
अब जनताले के गर्दै त्यहाँ खानु भयो होइन सेक्रेटर साहब के खाने अब मकै छर्यो जनताले खान्छ
हजुर
1 बिघा मकै छ यहाँ 1 बिघा ऊ उहाँ 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 गएर जोते छ
हजुर
अनि के खाने अब तिल दिन्छौँ हामी तिल काट्छौँ तिल दिन्छौँ भने नार काट्दा आयो सबहरूबाट के अरे 90 रुपियाँ बोरा थियो तिल त्यति बेला हात आदि किन्दाखेरिमा 55 रुपियाँ बोरामा तिल कबल गऱ्यो अनि त्यहाँ लग्यो गऱ्यो अनि त्यहाँबाट कति कति अब त्यति बेला चामल 3 रुपियाँ बाँकी थियो
हजुर
3 रुपियाँ बाँकी चामल थियो पटेनीमा गएर यता सार्नमा आएर चामल किनेर लान्थे 3 रुपियाँ बाँकी अनि 10 रुपियाँ भयो भने त तिन कति चामल आयो
हजुर
एक बोका एक माना तेल आउँथ्यो
तपाईँहरू त्यो बेला चाहिँ किनबेच गर्नको लागि नारायणगढमै बजार थियो
नारायणगढमा थियो बजार
कस्तो थियो नि हजुरबा त्यो 15-16 सालतिरको नारायणगढ बजार
त्यति बेला बजार चाहिँ मूल अहिले सडक छैन
हजुर
मूल बजार छैन त्यही बजारमा त हो यता हाई स्कुल अनि हाई स्कुलदेखि यता पुतली बजार भन्ने
हजुर
त्यतापट्टि अनि मूल बजार मूल रस्ता थियो
तपाईँहरू त्यो बेला चाहिँ बसाइ सरेर आउँदाखेरि होइन यो नारायणगढ त्यो बेला बजारै थियो सानसानो भए पनि होइन त्यो नारायणगढतिर बसाइ नसरेर त्यहाँ बसाइ नबसाएर होइन किन चाहिँ पार्वतीपुरतिर जानुभयो त
अब नारायणघाटमा त अब के गर्ने है अब जग्गा कता छ के छ थाहा छैन पार्वतीबाट आयो आफ्नो मान्छेहरू चाहिँ झरिया छन् सबै
हजुर
आफ्नो मान्छेहरू झरिया छन् नि त्यहाँबाट अब त्यहीँ गयो बस्यो अब कोही शारदा नगर गुन्जा नगर त्यहाँ उता चन्द्रनगर पार्वतीपुर त्यतैपट्टि अब जग्गा धेरै छ नि त त्यहाँ मान्छे बसोबास मान्छे आफ्नो मान्छे आउँछ नि त ल हामी पनि जग्गा लिदिए भन्छन्
हजुर हजुर
ल हामी पनि बसोबास जग्गा लिदिए भन्छन् अनि तिनीहरूलाई त्यहाँ राख्ने ठाउँ चाहियो नि अनि त्यहाँ गएपछि त अब मान्छे नभएको ठाउँमा त्यहीँ अब पलट काटेको थिएँ 5 बिघा दरले त्यहीँ लग्यो मान्छे आयो राखिदियो ल गरेर खायो भने गोरु नगुनलाई चाहिँ मेरो गोरुलाई चाहिँ तिम्रो जोत मेरो जोत
हजुर
भने यसै गरेर बसेको थिएँ, साथसाथै धेरै भए पढ्नलाई गाह्रो पर्यो, हुर्काउन गाह्रो पर्यो।
हजुर।
अनि फेरि त्यहाँ के भयो, यस्तो हुँदो रहेछ क्या, एउटा काम गर्ने मान्छे हो नि, काम गर्ने मान्छे जस नपाउने।
हजुर हजुर।
भित्र टाइम त त्यो जनतालाई त्यहाँ पैसा तिर्ने बेला हो, पैसा अब त्यो 10 रुपियाँ 15 रुपियाँ 20 रुपियाँ पैसा दिएर त्यो पैसा भनौँ न, त्यसलाई किन तिर्नु पऱ्यो, तिर्नु पर्दैन भन्ने शत्रु निस्किँदो रहेछ क्या मान्छे काम गर्ने। त्यस्तो हुँदो रहेछ, काम गर्ने मान्छेले जस नपाउने, जस नपाउने किन, अब हजुरले काम गरे, काम गरेपछि मैले एउटा मान्छेहरू चाहिँ जनता उचाल्न थालेँ मैले।
हजुर।
जनता उचालेपछि त त्यो जनताबाट उत्रो पनि लाग्ने भयो, तिर्नु परेन तिर्ने ठाउँमा।
हजुर।
अनि त्यहाँ फेरि काप पहाड गयो, गोरु ल्यायो, गोरु बेच्यो, अनि त्यस नारी सब तिर्यो। त्यसै गरेर चाहिँ भन्नु पऱ्यो बसेको थिएँ त्यहाँ, अब सकिनँ मैले, ल कि म राजनामा दिन्छु यो उसबाट, राजीनामा दिन्छु को वचन दिनु अन्त भनेर भने त मिटिङ राखेर बोलाएर भने त अब कि त मर्नुपर्छ कि त सर्नुपर्छ,
कडा नियम
त्यस्तो भन्यो क्या जनताले।
हजुर हजुर।
जनताले त्यसो भन्यो नि त्यहाँ, त्यसो भनेदेखि अब मर्ने त काल होइन, काल नहेर मर्ने है, ठुलो छोरो जन्मिया, ठुलो छोरी जन्मिया, दुइटा जन्मिया थिए।
हजुर।
अनि त्यहाँ सानसानो बच्चाहरू बेचेर हिँड्छु पठाइ पाहाडमा त अलिअलि छ नि छेउको न भनेर त्यहाँबाट 4500 बेच्ने,
पाँच बिघा
4500 बेचेर या त्यो तिरोतारो गर्ने ठाउँ सगर छ तिरेर त्यहाँबाट पाहाड गएँ। 20 सालमा गएको,
15-16 सालतिर चितवनमा आउनुभयो भनेर 4-5 वर्ष बस्नुभयो अनि फेरि पाहाडमै जानुभयो।
गएँ त्यहाँ पाहाडमा गएर 2 वर्ष बसेँ अनि भएन त्यहाँ, त्यहाँ यसो बुझ्दाखेरि म साउहरूको सोसा साउहरू भएर मैले सोसा भए यस्तै भयो, चित्तै बुझेन मेरो।
हजुर हजुर।
त्यहाँ 22 सालमा झरेँ, 22 सालमा झरेर अनि किनेँ जग्गा।
हजुर।
एक ठाउँमा 2 बिघा 10 कट्ठा किने, एक ठाउँमा चाहिँ 5 कट्ठा किने।
त्यो पछिबाट किन्दाखेरि चाहिँ कसरी पऱ्यो नि जग्गाको?
पछि किन्दाखेरिमा 3000 किने हो मैले 2 बिघा 10 कट्ठा।
हजुर।
उतापट्टि 500 किने हो या 5 कट्ठा जग्गा।
पहिला आएको बेलामा अलिकति जग्गा जमिन जोडेर गएको भए पछिलाई अलिकति सजिलो हुँदो रहेछ है?
सजिलो हुन्थ्यो हजुर, अब यहाँ प्रचण्ड खर्दार थियो, कृष्णबहादुर बहने त मुखिया थिए।
हजुर।
तिनले भने के भने त्यो 5 बिघा जग्गाले हुँदैन तपाईँलाई, चन्द्रनगर खोलिदिनुहोस् 5 बिघा भन्नुभएको थियो उहाँहरूले।
हजुर।
म एउटा मान्छे छु, अब एउटा मान्छेले यहाँ 5 बिघा जग्गा भइसकेपछि अब यहाँको फल्दै निधिमा के भएपछि फेरि उहाँ गएर जग्गा लिनु लोभी भयो नि मान्छे।
हजुर।
गर्न सक्ने मान्छे छैन भनेर म लिन हजुर यति भए पुग्छ मलाई।
हजुर।
भनेर पनि त्यहीँ चाहिँ त्यो 5 बिघा जग्गा लिएर बसेको अनि मेरो बिहा भएको थियो।
हजुर। विवाह चाहिँ कति वर्षमा गर्नुभयो त
मैले?
हजुर।
बिहा म आएको, म आउँदाखेरिमा कति वर्ष, म 22 वर्ष आएको।
ए
त्यहाँ धेरै उ गरेँ मैले, दुःख पाएँ।
हजुर हजुर।
मसी पाल्ने मसीलाई घाँस काट्न पऱ्यो, उता मेला काम गर्न जानु पऱ्यो, पर्न लाउनु जानु पऱ्यो, उता चार बजी घरमा बिहान फेरि पानी बोक्नु पर्थ्यो, हो तल खेतबाट पानी आउनु पर्थ्यो।
हजुर।
त्यो भैँसीलाई पानी चाउला भरेर राखिदिनु पऱ्यो।
हजुर।
अनि अब त्यो बिहान घाँस काटेर ल्याएर त्यहाँ भात पकाएर खाएर, त्यति बेला ढिँडा चलन त सुहारमा कोदोको ढिँडो खाने, मकै भात खाने चलन त थियो। अनि त्यहाँ फेरि कोदालो लिएर मेला जानुपर्ने, साथीहरूसँग काम गर्नुपर्ने दिनभरि, बेलुका घरमा आयो कहिले पकाउने कहिले खाने, भैँसीको समार गर्ने कि बाख्रा समार गर्ने कि। अनि
भनेपछि विवाह गर्दाखेरि यति वर्षको थिएँ भन्ने कुरा बिर्सिनु भयो?
15 वर्ष भएको थिएँ मेरो बिहा, 15 वर्षमा भयो, 15-16 वर्षमा भयो, 16 वर्ष लागेको थिएँ।
हजुर हजुर।
त्यो बेला विवाह गर्दाखेरि चाहिँ कसरी गर्नुभयो त?
बिहा गर्दिनँ मैले भनेको।
हजुर।
बिहा गर्दिनँ भनेको अब त्यो साउको त्यस्तै नि कस्तो भनेदेखि बाघको मुख हेर्नु छ भने बिरला मुख हेर्नु अरे,
हजुर,
शत्रु मुख हेर्नु छैन आफ्नै दाजुको मुख हेर्नु अरे भन्ने खिस्सा थियो क्या बुढापाको।
ए ए हजुर।
त्यस्तै गाउँमा म बिहा बिहै गर्दिनँ भन्दाखेरि बिहान गरी हुँदैन पनि गर्नै पर्छ भन्न थालेँ।
हजुर।
के गर्ने, म बिहा गर्दिनँ भने त केटीले त बौला सन्का केटीले त।
हजुर हजुर।
त्यहाँ त जेसै गा भनेर चाहिँ बिहा गरिहालेँ, बिहा गरिहाल्यो भने त केटी सन्का बौला पोको पोग्ने घर घरै हिँड्ने।
हजुर।
त्यस्तो रहेछ त्यहाँ चाहिँ म त्यस्तै भयो त्यो के बेरो त मलाई म यहाँ बस्न सक्दिनँ भनेर नि त्यहाँ चाहिँ 14 साल भन्यौँ, 15 साल पैसाले 15 साल लागेको थियो। त्यति बेला चाहिँ भन्दा पनि मेरो सारपाती चामल राखेँ, ढिकीमा गुडिया चामल।
हजुर।
अनि गुन्द्रुक तरकारी गरेर नि त्यहाँबाट चाहिँ एकल गोरु किनिदियो भनेर लाएँ, एउटालाई किनिदिएर 200 रुपियाँमा गोरु किनिदिएर ल्याइदियो। त्यहाँ राति बेलुका निस्किएर त भाउजूहरूले चाहिँ घेरा दिए, जान पाउनुहोस् न यहाँबाट, त्यो अल्लाहले मान्छे चाहिँ भनेर यसरी निस्केर हिँड्ने भनेर भाउ जान्न भने तल बेसीमा गएर ल्याएर खाएको थियो। अनि फर्केर गएर त्यहाँ त्यो थुम्से टुङ्गीमा बिसाएर त्यहाँबाट सुते यस्तो गरेँ, उनीहरू सुते नि त्यहाँबाट मेरो बाबु थुम्से गरेँ हिँडेको, त्यहाँबाट आउँदा आउँदै आउँदै कहाँ कहाँ हो कहाँ चिने छैन जाने छैन त्यस्तै गोरु लिएर आएपछि साथीहरू भेट भएको थिएँ।
कहाँ जाने भनेर आउनुभयो त पछि आउँदाखेरि?
चितवनै जान आएको, अनि आएर त्यहाँबाट यहाँ आएर त्यहाँबाट यहाँ दागोलीहरू मेरो बुढीको गाउँले 24 घर राखिदिएँ मैले
हजुर
सीतापुरमा, अनि राखेर त्यहाँबाट चाहिँ नुवागीको जात्रा हुन्थ्यो, नुवागीको जात्रामा म एकदम ढकाल नुवागी जात्रा हेर्नु भन्यो अल्लाहले मान्छे क्या
हजुर हजुर,
अनि एक नम्बरको धमाला बसेको थियो मसँग, धमाला थियो त्यहाँ धमाला, ए बाबु म नआउन्जेल चाहिँ भन्नु पऱ्यो भैँसी दुध दुधो रेखा गोरु राम्रो पाल म पाहाड गएर आउँछु नुवागी जात्रा हेरेर आउँछु भनेर भन त्यहाँ तागुलीहरू सबै।
हजुरबा त्यो बेला विवाह गर्दाखेरि त्यो विवाह गर्ने चलन संस्कार होइन आजभोलि जस्तै थियो कि अलि फरक खालको थियो के थियो बताइदिनुहोस् न?
त्यति बेला बिहा गर्ने चलन अब त्यस्तै हो, म त अब केही मेरो ऊ पनि भएन केही पनि भएन
हजुर,
बिहा गर्दै अब बाजा बजाएर चाहिँ दमाई हालेर बाजा बजाएर चाहिँ हुन पऱ्यो, गाउँले बोलाएर जान्छु भात बोलाएर खाएँ
हजुर।
आजभोलि त विवाह गर्दाखेरि केटाकेटी देखभेट हुने कुराकानी गर्ने मन पर्यो मन परेन भन्ने होइन सबै पढाइ मिलाउने अरू विषयहरू मिलाउने हुन्छ, त्यो बेला यस्तो चलन थिएन?
त्यति बेला चलन थिएन, अझ कति दुई तिन ठाउँमा देखेँ मैले
हजुर,
त्यो छोरी माग्न आउँछ 50-60 वर्षको बुढा छोरी माग्न आएपछि पैसा खाने, छोरीको बाबुले पैसा दिने खाने
हजुर,
पैसा दिने त्यहाँबाट त्यो छोरी बिहा गरेर किनेर लाने, त्यो चलन थियो क्या त्यति बेला, म त अब कता पैसा दिने कता कि मलाई त के मतलब हो र, त्यस्तो चलन थियो। 7-8 वर्षको केटीलाई 40-50 वर्षको बुढाहरूलाई दिन्थे त्यति बेला, त्यस्तो थियो। किन यसरी बिहा गरे होला भनेको त त्यो केटी पुँडो सरेपछि बिटुलो हुन्छ अरे,
हजुर हजुर,
रगसोला भएपछि बिटुलो हुन्छ, 15-12-13 वर्ष 14 वर्षमा त रगसोला हुँदैन, त्यति बेलाको चलन पैसाले हो कि केले हो त्यस्तै चलन थियो।
अनि तपाईँ चाहिँ गोर्खाबाट पछि हजुरआमालाई उहीँ छोडेर आउनुभयो होइन, पछि दोस्रो विवाह चाहिँ कहिले गर्नुभयो त?
दोस्रो विवाहमा भन्दैछु नुवागी जात्रा गएको
हजुर,
अनि त्यहाँ बस्दै थिएँ बसेको थिएँ सुतेको थिएँ, त्यहाँ त यसको बाउले दाइले यिनीहरूले दाईको छोरो पनि आएको थिएँ, यहाँ राखेको थिएँ मैले, ल ल ल मेरो बहिनी लाउनुहोस् तपाईँ मेरो बहिनी लिएर जानुहोस् भनेर भन्नुभयो, अनि बाउलाई सोधेँ जानु
हजुर
पठाइदिए भयो, यो घर खाँदा कहाँ कहाँको कहाँ 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 छरेको भयो के पऱ्यो पठाइदिए भन्नुभयो ससुराले
हजुर,
अनि त्यहाँबाट चाहिँ हुँदा पऱ्यो मलाई त थाहै छैन, अगाडि लाएर पठाइदिए, राति बिहान 5 बजे थियो होला, 5 बजे थियो होला त्यति बेला, त्यहाँबाट लिएर आएको त्यो
भनेपछि त्यो विवाह सिवाह केही गर्नु भएन, कुराकानी भयो ल लिएर जाने भनेपछि लिएर आउनुभयो,
लिएर आएँ,
अहिले चाहिँ सँगै हुनुहुन्छ, दाम्पत्य जीवन जे होस् राम्रै चल्यो,
राम्रै चल्यो
भनेपछि अहिले हजुरबुवा छोरा बुहारी नाति नातिनाहरूसँग बस्नु भएको छ होइन, हजुरआमा पनि सँगै हुनुहुन्छ, आजभोलिको दिनचर्या त राम्रै छ बित्या छ?
राम्रै छ भन्नु पऱ्यो, अब बेरोजगारमा अभङ्ग भएँ, अब पाहाडमा बाख्रा छ 12-13 गाई छ 200-300 बट फारम छ
हजुर,
अब त्यसलाई छोड्न पनि त्यो दुःख गरेर त्यस्तो दुःख गरेको छोड्न पनि माया लाग्छ
हजुर हजुर,
ती बाख्रा छन् गाई छन् माइलो छोराएर माइलो गएर पाहाड राखेर त्यहाँबाट यहाँ औषधि उपचार गर्नु।
हजुरबुवा यहाँले बाल्यकाल बिताउनु भयो होइन, निकै कष्टपूर्ण तरिकाले चाहिँ बित्यो यहाँको बाल्यकाल, वैवाहिक जीवन पनि बित्यो, अहिले जीवनको उत्तरार्धमा आफ्ना जीवनका बुढेसकालका दिनहरू बिताइरहनु भएको छ, समग्र यहाँको जीवनलाई पछाडि फर्केर हेर्दाखेरि त्यो बाल्यकाल त्यो वैवाहिक जीवन अहिलेको चाहिँ नि यो बुढेसकालको समय समग्र हेर्दाखेरि तपाईँको भोगाइमा तपाईँको बुझाइमा यो जीवन भने के रहेछ हजुरबा?
के रहेछ भने अब जीवन भन्ने यस्तै रहेछ नि, अब त्यस्तै त जन्मिएपछि मर्नु पर्ने त
हजुर,
अब बाँच्नु गर्नु पऱ्यो खानु पऱ्यो त्यही त हो।
तपाईँसँग यसरी यो जीवन भोगाइको बारेमा कुराकानी गर्दै गर्दाखेरि होइन, यति बेला यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत यहाँको नाति नातिना श्रोता आफन्तले प्रत्यक्ष सुन्नु भएको छ रेडियोबाट, आफ्नो जीवन भोगाइको बारेमा यसरी प्रत्यक्ष रेडियोमा कुराकानी गर्न पाउँदाखेरि कस्तो लागेको छ नि हजुरबुवालाई?
मलाई राम्रै लागेको छ, रेडियो छ त्यहाँ रेडियो बजाउँछु सुन्छु राम्रै छ, अहिले जमाना अहिलेको जमाना कता कता अहिले जमाना कहाँ पुग्यो कहाँ पुग्यो
हजुर,
अब के भन्ने अब यस्तै छ, अब 5 भाइ छोरा छन् 2 नातिहरू छन् अरू नातिनीहरू छन्
हजुर,
त्यही दुईवटा नातिनीलाई नातिहरूलाई पुगे होला पुग्छ होला गर्छन् होला जसला हा आफू त अब कहिले भएर के हो भोलि हो कि आज मेरो के ठेगान छ मेरो केही ठेगान छैन अहिले कान्छी छोरी छोरीहरू बाहिर देशमा छन् उनीहरूले चाहिँ कान्छी छोरीले चाहिँ बाबुआमा आइज आइज भनिरहेका छन् क्या नि म जानु सक्दिनँ म अपाङ्ग मान्छे जानु सक्दिनँ
हजुरबाले चाहिँ ती रेडियो सुनेर बस्नुहुने यहाँको नाति नातिना होइन छोरा बुहारी इष्टमित्र आफन्तहरूलाई चाहिँ यो कार्यक्रम पाका पुस्ता मार्फत के शुभकामना के आशीर्वाद दिन चाहनुहुन्छ
नाति नातिनाहरूलाई
हजुर
शुभकामना आशीर्वाद त म दिइहाल्छु नि राम्रो होस् राम्रो प्रगति होस् ईश्वर भगवान्ले रक्षा गरून् भनेर चाहिँ हुनुपऱ्यो केही दिन दशा नलागोस् सबै राम्रो होस् भनेर आशीर्वाद दिन्छु दिइरहेको छु मैले
आगामी दिनहरू चाहिँ अझै सहज तरिकाले बिताउनको लागि होइन अझै सुखमय तरिकाले बिताउनको लागि छोरा बुहारी नाति नातिना होइन घर परिवार इष्टमित्र आफन्तहरूले चाहिँ के गर्दै हुन्थ्यो कस्तो गर्दै हुन्थ्यो भन्ने लागेको छ हजुरबुवालाई
ए हजुर अब के भनौँ अब के राम्रो गर्दै हुन्थ्यो उनीहरू राम्रो भइदिए हुन्थ्यो
हजुर
नाति नानीको राम्रो भइदिए हुन्थ्यो छोरा बुहारीको राम्रो भइदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ मलाई गर्नु गरिरहेका छन् भइरहेको छ
हजुर
एउटा ईश्वर भगवान्को आशीर्वादले राम्रै देखाएको छु अब छोरीहरू छन् बाहिर देशमा आउँदैनन् हुँ बसिरहेको छ अब बाबुआमा आइजाले हिसाब मिलाइसकेँ उनीहरूले बुढीलाई पठाइदिन्छु
ए हजुर
म जानु सक्दिनँ त्यही जाओस् छोरीहरू ज्वाइँलाई भेटोस् आओस् नाति नातिना छन्
हजुर
जर्मनमा हुँ भेटेर आउने फेरि आगो फेरि ठुलो छोरीले नआउँछौँ हामी हानी खान के गर्छौँ स्वास्थ्य मेरो ठिक छैन अब यतापट्टि चल्दैन अलिक थरथर काम छ त्यसो भएर खाना पनि जोत्दैन गर्मी हो ज्यादा उहाँ ठन्डा ठाउँमा बसेको
हजुर
हजुर त्यसो भएर उहाँ सकिनँ जान्न
हजुरबाउ अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ होइन यो कुराकानीलाई यतै टुङ्ग्याउनु पर्छ अन्त्यमा हजुरबुवालाई कसैलाई केही भन्न मन लागेको कुरा छोरा बुहारी नाति नातिना होइन इष्टमित्र आफन्तहरूलाई केही भन भन्नु लागेको तर छुटेको बिर्सेको त्यस्तो कुरा केही छ कि हजुरबुवा
भन्नु भन्नु लागेको त्यो छुट्यो यस्तो भन्नु पर्ने थियो
केही छोरा बुहारीलाई केही भन्न मन लागेको छ नाति नातिनाहरूलाई
मलाई केही पनि छैन यस्तै छ झन् यहाँ यस्तो गर्मीले त झन् फर्क फर्क पकाएर छ यस्तै भइरहेको छ
हजुर
पहिले चितवनमा बिताएको मान्छे अहिले यहाँ चितवन आउँदाखेरिमा गर्मी हो
हजुर हजुर
त्यति बेला मलाई गर्मीको घामको थाहा पनि थिएन
त्यो बेला तपाईँ आउँदाखेरिको चितवन 2015-16 सालतिरको चितवन होइन र अहिलेको चाहिँ यो चितवन यो भरतपुर यो नारायणगढमा चाहिँ के फरक पाउनुहुन्छ नि हजुरबा
अहिलेको चलन चाहिँ अहिले त स्वर्ग जता हेरे नि घरै छ जता हेरे नि घरै छ जता हो बाटै छ स्वर्गै जस्तो छ अहिले त स्वर्गै भन्नु पऱ्यो पहिले ढडीगारी थियो थारूहरूको त्यहाँ बस्थे दुई वर्ष खेती गर्थे त्यहाँ ऊ अर्को ठाउँमा जान्थे सर्थे थारूहरू यो सब पुरा ढडीगारी थियो अनि 17-18 सालमा ल यो बाटो जोत्नु पऱ्यो खेती खान पाएँ भने राबन्दनमा आएर रिपोर्ट गरेँ राबन्दनले राबन्दन भोलि उठेर जाने घर छ भने घर जाँच्नु पऱ्यो गएर जाँचोस् भनेर गएर जाँचेपछि त्यहाँ चाहिँ हुनु पऱ्यो टेटर र बुलडर लगेर त्यहाँ अफिस गरेर राखेको थिएँ हजार अब जम्मै जोतिदिएँ त्यहाँ फाटक भयो त्यहाँ त मान्छे त्यहाँ त त्यो जम्मै उग्रिएपछि त भएन फुट्टै भयो नि मान्छेको त हाम्रो त भयो त्यत्तिकै भएर त्यहाँ त्यहाँ आवाज गरेको हो त्यो
हजुरबालाई त्यो बेला चाहिँ हाम्रो जीवनको बुढेसकालमा होइन हाम्रो जीवनको उत्तरार्धमा यो यस्तो होला यस्तो विकास होला यस्तो प्रगति होला यस्तो उन्नति होला भन्ने लाग्थ्यो कि लाग्थेन
यहाँ
हजुर
यहाँ उन्नति होला भने किन नलाग्ने उन्नति हुनु होला नलाग्ने भएदेखि त्यत्रो मान्छे ल्याएर किन राख्थेँ मैले
हजुर
त्यत्रो विधि मान्छे चाहिँ ल्याएर भन्नु पऱ्यो मान्छे राखेर त्यस्तो गरेर किन गर्थेँ बगान सिंहले चाहिँ भन्नु पऱ्यो सकिया घर मान्छे राख भएर लगाइदिए बगान सिंहले अनि त्यहाँ आगो मान्छे भट्टाबाट हलियो झन् सबभन्दा हलियो अर्का घरमा बस्ने हलियो ल्याएर राखेँ धेरै
हजुर
अनि बाहिर मान्छेहरू पनि आए ल हामीलाई जग्गा लिइदियो भने हामी त्यहाँ ल भन्दै ओ किला ठोक लगाएँ ठाउँ ठाउँ किला ठोक्यो यो कुनले लिन्छ यो कुनले लिन्छ अब आफ्नो ऊ गर भन्दै राख्दै गरेको त्यति गरेँ अब मेरो केही छैन मलाई केही पिर छैन पहिले दुःख काटेको मान्छेमा
हजुर हजुर
यहाँ त्यहाँ भैँफुट आठवटा घर बनाएँ मैले सरे सरे छु अब के गर्ने सर्यो उहाँ त छोरी पढाउँदै बिग्रिन्छ बस्नु भएको थियो मेरो छोरी यति हुँदैन थिएँ सदरमुकामा आएपछि आएर बसेपछि अलिअलि प्रगति हो राम्रो हो सबैलाई राम्रो हो ईश्वर भगवान्ले रक्षा गरौँ मुखा सरस्वती बास ल्याउन् दिब्रामा दिमाग दिउन् ईश्वर भगवान्ले राम्रो होस् सबैको राम्रो परिवारको मात्रै होइन इष्टमित्रको सबैको राम्रो होस् हजुर बाबाले रक्षा गरौँ भने भन्छु म अर्को के गर्छु।
हुन्छ हजुरबा, कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो होइन, कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। यहाँको आगामी जीवन अझै सहज तरिकाले बितोस्, सुखमय तरिकाले बितोस्, यहाँको भावी सहज र सुखमय जीवनका लागि मेरो तर्फबाट यहाँलाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ हजुरबुवा।
धन्यवाद छ हजुर, धन्यवाद छ, आउनुभयो मसँग अन्तर्वाद लिनुभयो, शुभकामना छ हजुरलाई।
हुन्छ हजुरबुवा, हस्
हस् हस् हस्।
आजको कार्यक्रम पाका पुस्तामा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 बाह्रघरे लङ्कु चितवनमा बस्नुहुने 83 वर्षीय हजुरबुबा मुक्तिनाथ ढकालसँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्यौँ। हजुरबुबा मुक्तिनाथ ढकालसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम पाका पुस्ताको निर्धारित समय यही सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी राजेन्द्रलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको सोमबार ठिक यसै समयमा एकजना हजुरबुबा हजुरआमासँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।